نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. قرآنی صورتوں کا نظم جلی اس سیریز میں سے آج ہم کریں گے اللہ تعالیٰ کی توفیق کے ساتھ سورۃ المائدہ. سورۃ المائدہ ترتیب کے اعتبار سے اگر دیکھیں تو پانچویں نمبر کی صورت ہے اور اس میں 120 آیتیں ہیں, متنی صورت ہے اور 6 ٹاپک ہیں بڑے, یعنی آپ کہہ لیجئے کہ اس صورت کے 6 کمرے ہیں. ہمارے ہاں عموماً یہی پوچھے نا کتنے بیڈ روم کا گھر ہے فلاں فلاں, تو اس صورت میں 6 بڑے بنیادی مضمون جمع کیے جائیں گے. اور اس میں آپ دیکھیں گے کہ جب ہم اس کو ایک سٹریچ میں دیکھتے ہیں تو اس کا جو مین مضمون ہے جس کو مرکزی مضمون کہتے ہیں وہ کیا ہے, آخری رسول محمد صلی اللہ علیہ وسلم پر نازل کردہ حتمی, حتمی کیا ہے, اختتامی, یعنی اس کے بعد اب کوئی اور صورت نہیں آنی, ٹھیک ہے, حتمی شریعت کے احکام پر صدقے دل سے عمل درآمد کے لیے امت مسلمہ کا یہودیوں اور عیسائیوں کے طرز عمل سے واقف ہو کر اس سے باز آنا یعنی احتراز کرنا ضروری ہے. دوسرے لفظوں میں کہہ لیں کہ اسلام میں سیکولرزم کی کوئی گنجائش نہیں. اب یہ آپ کے سامنے لکھا ہوا ہے اور میں پڑھ رہی ہوں, لیکن حقیقت یہ ہے کہ اگر اس کو آسان لفظوں میں میں ابزارب کروانا چاہوں نا تو سورۃ مائدہ پوری شریعت کا خلاصہ ہے. نبی صلی اللہ علیہ وسلم کی زندگی کے بالکل آخری دنوں میں نازل ہونے والی یہ سورۃ ہے, اور اس کے اندر آپ دیکھیں گے کہ آخری دنوں سے مراد یہ کہ اگر آپ اس کا زمانہ نزول دیکھتے ہیں نا تو سورۃ مائدہ کا کچھ حصہ صلح حدیبیہ ذوالقعدہ 6 ہجری میں جو ہوئی تھی اس کے بعد یا پھر اس کے فوراً بعد 7 ہجری کے آغاز میں نازل ہوئی تھی, ٹھیک ہے. حالت احرام کے آداب جب عمرہ حدیبیہ کے لیے گئے یا اسے اگلے سال عمرہ قضا تھا 7 ہجری میں اس موقع پہ نازل ہوئے. بعض متفرق آیات بعد میں بھی نازل ہوئیں لیکن وہ بالکل صورت کے اندر ایسے گھل مل چکی ہیں, ٹھیک ہے, جیسے کہ تکمیل دین کے مضمون کی جو صورت ہے الیوم اکملت لکم دینکم, سورۃ مائدہ کی آیت 3 ہے, ٹھیک ہے, وہ بھی اسی صورت میں آتی ہے, جس کے بارے میں یہ کہا جاتا ہے کہ یہ آخری آیت ہے. آخری مکمل صورت کون سی تھی جو آپ پہ نازل ہوئی تھی؟ سورۃ نصر. اذا جاء نصر اللہ والفتح ورأیت الناس يدخلون فی دین اللہ افواجا, ٹھیک ہے, یہ صورت پوری نازل ہوئی تھی آپ کی زندگی کے بالکل آخری مہینوں میں حج کے لیے جب آپ گئے اور وہاں پہ یہ سارا معاملہ ہوا. لیکن اس کے علاوہ نبی صلی اللہ علیہ وسلم پر جو پوری صورت تھی وہ صورت نصر تھی. اور سورۃ مائدہ میں آپ کہہ لیجئے کہ اس کی ایک خوبی یہ ہے کہ آخری آیت جو ترتیب کے ساتھ کہتے ہیں مکمل ہے, جس کے بعد کہہ دیا گیا کہ بس گنجائش ہی نہیں کسی اور کام کی تو وہ اس صورت کے اندر ہے, ٹھیک ہے. تو یہ تو تھا سورۃ کا زمانہ نزول تھوڑا سا. اب چلتے ہیں واپس اوپر کہ سورۃ کا بنیادی مضمون کیا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم پر جو شریعت نازل ہوئی تھی مسلمان سچے دل سے اس پر عمل کریں اور اپنے دل کے اندر سے یہود اور نصارہ کے طریقہ کار کو جگہ نہ دیں, اس سے بچ جائیں. آپ دیکھیے کہ جب بھی پچھلے مذاہب کی کوئی بات ہوتی ہے نا تو فوراً انسان کے ذہن میں بہت سارے سوال آتے ہیں, لیکن حقیقت یہ ہے کہ اگر آپ کو اسلام کا مزاج پتہ ہے نا تو پھر آپ اس مزاج میں اپنے آپ کو اس طرح سے فٹ کرتے ہیں کہ اگر مسلمان اپنی شریعت پر قائم ہو جائیں تو دوسرے مذاہب کے لوگوں کو اسلام کے خلاف ایک بات کرنے کا بھی موقع نہ ملے, ایک بات بھی کرنے کا موقع نہ ملے. کیسے؟ ابھی چند دن پہلے ایک شیئرنگ تھی, شاید آپ تک بھی پہنچی ہو, پہلے بھی اس اسٹیچو کے بارے میں تو پہلے بھی جانتی ہوں. یورپ میں ایک اسٹیچو بنا ہوا ہے ایک جگہ پہ تین مذاہب کو جمع کر کے, دیکھا ہے آپ نے کسی نے وہ پکچر؟ سب سے نیچے ایک شخص کو سجدہ کرتے ہوئے دکھایا گیا, یعنی اسلام کی ریپریزنٹیشن سجدے کے ذریعے. उसके ऊपर फिर एक धाड़ है, यानी बुत तो सारा ही, लेकिन वो देखने में तीन लोग लगते हैं। उसके बाद उसकी पुश्त से लेकर एक शख्स खड़ा है, यानी आधा कद है उसका, टांगे नहीं है। उसको ईसाइयत से मंसूब किया, उसके हाथ में वो जैसे वो पहनी होती है, यानी क्रिश्चियंस का जो एक मजहबी ड्रेस है उसकी तरफ सिम्बॉलिकली है। और उसके कंधों पे कदम पद पर रख के पूरे कद के साथ एक शख्स खड़ा है, और उसके हालुलिये से लगता है कि वो बनी इसराइली है। अब वो एक स्टैचू है रियल में, यानी लोगों ने किस रंग से बनाया, इस्लाम को अंदर कर नीचे करके उससे ऊपर, यानी सबसे ऊपर डोमिनेंट रिलीजन ये है, उसके बाद ये है, और मुसलमान सब पीछे में है। वल्लाहु आलम, इसको हमें नहीं छेड़ना। लेकिन बहरहाल उस पे जो कमेंट था वो क्या था कि जो जीव खड़ा है ऊपर, यानी जो भी वहाँ यहूदी शख्स खड़ा है, वो परेशान है। तो कोई उसको कहता है कि तुम क्यों परेशान हो, तुम तो सबसे ऊपर हो। अब आप देखिए, देखने में भी लग रहा है कि हम मुसलमान दोहरे पिसरे हैं या वट एवर। तो वो कहता है मैं इसलिए परेशान हूँ कि मैं इसलिए खड़ा हूँ कि मुसलमान झुके मैं इस वक्त जबे में, सजदे में। जब मुसलमान खड़ा होगा तो मैं गिर जाऊँगा। आप सोचे ना, जैसे बच्चे आपके कंधों पे बैठ जाते हैं जब सजदे में आप जाते हैं, तो जब आप ज़बरदस्ती करके अगर उठते हैं तो बच्चे के पीछे गिरने का ख़तरा होता है ना। यानी ये है पैगाम सूरत मायदा का। अगर हम मुसलमान अपनी शरीयत पे कायम हो जाएं, खड़े हो जाएं, स्टैंड ले लें, तो दुनिया के किसी दूसरे इंसान या मज़हब को मुसलमानों के खिलाफ बात करने की जरूरत नहीं होगी। और ये आम जिंदगी में भी याद रखिए असूल। बड़े लोग कहते थे कि पानी उधर ही बहता है जिधर का ढहलान होती है। जो बंदा अपनी जिंदगी में दबता है उसको सब दबाएंगे, जो लताड़ा जाता है ना उसको सारे ही लताड़ते हैं। और एक बंदा आगे से बोल दे क्या कहा, मैंने तो नहीं ये किया, यानी गलत ना सुने, तो अगले को कान हो जाते हैं कि भाई ये अब गलत नहीं सुनेगा। तो जिंदगी का असूल याद रखिए, ना किसी को छेड़े ना किसी को छोड़े। अपने दीन को छोड़ना नहीं, किसी दूसरे को छेड़ना नहीं है। काम करते जाइए, इसी तरह आपको इसमें गाइडलाइन मिलती है। समटाइम आप दीन के नाम पे कहीं जमा होते हैं, आप दीन का काम कर रहे हैं, आप यहाँ सब आते हैं, सही चीज़ पे स्टैंड ले लें, गलत नहीं माननी, किसी की भी नहीं माननी। किसी के लिए गलत बात मानना उसको एक और गलती करने का मौका देना होता है। तो बहरहाल सूरत मायदा के जो 6 मुख्तलिफ टॉपिक है, इसमें ज़रा सा इसका एक चार्ट के अंदर देखते जाइए। आयत 1 से 11 तक पहला टॉपिक है तकमीले शरीयत के अहकाम, यानी ये 11 आयतें आपको ऑलमोस्ट पूरी शरीयत का खुलासा दे देती हैं। ठीक है कि इसमें शरीयत कैसे मुकम्मल हुई, क्योंकि नबी सल्लम आखिरी नबी थे, आपको वो शरीयत देनी थी जिसके बाद किसी दूसरी शरीयत की ज़रूरत ना रहे। ठीक है, फिर उसके बाद देखिए आयत नंबर 12 से 32, 12 to 32 में यहूद और नसारा के ख़िलाफ़ फ़र्द जुर्म और दरस नसीहत। ये इस्लाम का मिजाज आप देख रहे हैं, सूरह बकरा से ही चल रहा है इशारा इसका, सूरह फातिहा में इहदिनस सिरातल मुस्तकीम सिरातल लजीना अनअमत अलैहिम गैरिल मग़दूबी अलैहिम वलद्दालीन में, वहाँ भी यही था यहाँ भी यही है कि पिछली कौमों की गलतियाँ उसको सामने करके अल्लाह ताला मुसलमानों को समझाते हैं तुम ऐसा ना करना। बिल्कुल ऐसे जैसे माँ अपने बच्चे को समझाती है किसी और के बच्चे की गलती दिखाकर, देखो वो पढ़ता नहीं था ना फिर वो फेल हो गया, देखो ये था वो था। इस लिहाज से अल्लाह ताला ने जहाँ भी यहूद और नसारा की बात की, ये उनकी गीबत नहीं लगाई, गीबत नहीं की या उनकी बुराई नहीं बयान की। अल्लाह ताला चाहते हैं कि हम वो काम ना करें। फिर आए 33 से 50 तक देखिएगा फौजदारी कवानीन, अल्लाह की तशरी हाकिमियत और कसास वगैरह के अहकाम, यानी इसमें अहकाम आते हैं। अब कह लीजिए कि सूरत मायदा बड़ी भरपूर सूरत है, एनरिच्ड। जैसे आपने देखा कि एक होता है सादा दूध, फ्रेश मिल्क, होल मिल्क जिसको आप कहते हैं, इसमें कुछ नहीं डाला, फ्रेश जिसको अपने इधर कहते हैं। बस दफ़ा आपको ऐसे भी दूध के डब्बे मिलेंगे, यहाँ कम है लेकिन बाहर बहुत ज़्यादा दूध मिलेगा, विटामिन डी एडिड है, फिर फ्लेवर्ड है, किसी में वनीला डाला हुआ है, वो खोलते डालते जूसेस के अंदर भी विटामिन सी डाले हुए हैं, कहते हैं ना, वो एक रिच चीज़ को और भी ज़्यादा एनरिच करना चाहते हैं। पूरे कुरान में अल्लाह सुबहाना ताला ने थोड़ा थोड़ा करके हमें पूरी शरीयत सिखाई है, पर सूरत मायदा में मोटे मोटे अहकाम, यानी जिसकी आपको मुझे हर वक्त ज़रूरत नहीं पड़ती, لیکن معلوم ہونا چاہیے قصاص کیا ہے اور فوجداری قوانین یعنی گورنمنٹ لیول پہ جو احکامات ہے، ایون ایک ڈکیتی کی سزا اس کے اندر موجود ہے، خارجہ پالیسیاں کیسی ہونی چاہیے، منافقوں سے کیسے تعلق رکھا جاتا ہے گورنمنٹ کے لیول پہ، یہ سارا کچھ اس میں آپ کو دکھے گا. پھر آیت 51 سے 86 سے چوتھا حصہ شروع ہو جاتا ہے، یہود اور نصارہ کے جرائم اور مسلمانوں کو ہدایات. قرآن کا یہ مزاج آپ دیکھ ہی رہے ہیں شروع سے، تھوڑی سی بات حقیقت پہ مبنی اور اس میں تذکیر نصیحت. یعنی یہاں اگر میں آپ کو دیکھ کے سوچنا سکھاؤں تو آیت 21 اور 32 کا جو ٹاپک ہے نا آلموسٹ وہی 51 سے 86 ہے، لیکن بیچ میں 33 سے 50 میں جذب کرنے کے لیے اسلام کے لاز دے دیے. پھر اس کو ہم سمجھ لیتے ہیں. آپ میں سے کسی کے بچوں نے لا پڑھا ہوگا، دنیا میں پاکستان میں بھی ادھر ادھر لا بڑا خشک مضمون ہے، سزائیں جرم یہ دفعہ ایک دفعہ تین دفعہ چار، بہت بورنگ ہے. پھر اس میں ہوتے بھی عموماً سزاؤں کے تذکرے ہیں. اسلام ایسے نہیں بتاتا، اسلام دل سوزی کرتا ہے ساتھ ساتھ. یعنی مثلا چوری کی سزا ہے نا، تو پھر دو چار آیتوں میں اللہ کا خوف ہے کہ دیکھو چوری کی سزا ہاتھ کٹنا ہے، لیکن تم کیوں انتظار کر رہے، تمہارا ہاتھ کٹے یہ ہے وہ ہے. تو یہ انداز آپ کو اس صورت میں بھی دکھ رہا ہے. پھر اس کے بعد دوبارہ دیکھیے پانچواں حصہ آیت 87 سے 108 تک، تو متفرق احکام شریعت، ڈفرینٹ رولز ہیں، حکم کیا چاہتا ہے اللہ کیا دین میں. اور ایک سے ایک خوبصورت آیت ہے اس حصے میں، اگر آپ جب پڑھیں تو آپ دیکھتے ہیں. اور پھر آخری حصہ سورت کا اینڈ، آپ کو یاد ہے سورت مائدہ کا اینڈ کیا ہے؟ حضرت عیسیٰ اور ان کی ماں اور قیامت کے دن کی جواب دہی اور رسولوں کا اس دن کانپنا. اللہ تعالیٰ نے آیت 109 سے 120 تک عیسائیوں کو دعوت توحید دی ہے. کیا پتہ چلا؟ اب اگر آپ اس پوری سورت کو ایک سٹریچ میں دیکھیں تو اس میں شادی کی بات نہیں ہے، بیاہ کی بات نہیں ہے، اس میں بہت زیادہ کھل کے نماز روزے کی بھی بات اس طرح نہیں ہے، اس میں بڑی بڑی باتیں ہیں. اس سورت کو آپ کہہ لیں کہ دریا کو کوزے میں بند کیا ہوا ہے، اور اس ایک پیج کے مائکرو سٹرکچر سے، فلو چارٹ سے آپ میں اس کے مزاج کو سمجھ سکتے ہیں. ٹھیک ہے، پھر شان نزول، زمانہ نزول تو ہم دیکھ ہی چکے کہ موسٹ آف دا پارٹ جو ہے وہ اس وقت نازل ہوا جب مسلمان عمرہ کرنے گئے، یا تو 6 ہجری میں، لیکن وہاں آپ کو پتا ہے کہ عمرہ کرنے نہیں دیا گیا تھا، واپس آ گئے، صلح حدیبیہ ہو گئی، یا پھر اس سے اگلے سال 7 ہجری میں مسلمان گئے تھے، 3 دن رہے تھے، عمرہ کیا تھا، تو حالت احرام کے آداب، شکار نہیں کرنا اور اس طرح ٹیمپٹیشن نہیں ہے، یہ وہ سارے احکامات اس میں نازل ہوئے تھے. ٹھیک ہے، پھر اسی طرح سے آپ دیکھیے سورت کی ایک اور خوبی بھی ہے، اس میں تقویٰ کا لفظ بہت دفعہ آتا ہے، یا ایھا الذین آمنوا اور اتقوا اللہ، تقویٰ کا بہت تذکرہ ہے. بلکہ آپ کہیں کہ پچھلی سورتوں میں جتنی دفعہ سورہ فاتحہ، بقرہ، سورہ آل عمران، سورت نساء، ان چار سورتوں میں جتنی دفعہ ذکر ہے نا، اس ایک سورت میں ان سب سے زیادہ ہے. وجہ کوئی آپ میں سے بتائے گا؟ احکامات مانے ہی نہیں جا سکتے جب تک اللہ کا خوف نہ ہو. آج تقویٰ ہو سہی، میں کل ایسے ہی ایک چھوٹی سی بات سوچ رہی تھی اور ذہن میں تھی، ہم سب کو آخرت کا یقین ہے نا، علم آخرت ہے نا، لیکن فکر آخرت نہیں ہے. ایک جملہ لکھے، اگر ہمیں صحیح علم آخرت ہوتا تو فکر آخرت بالکل فرق ہوتی. اب تصور میں لائیے ایک ایسی سوسائٹی کو کہ جہاں ہر بندے کو پتہ ہے کہ جو میں نے یہاں کیا کل بھگتنا ہے. فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ، چھوٹی سے چھوٹی برائی ہے وہاں دیکھ لوں گا. بندے کو پتہ ہے کہ میں نے یہاں اگر زندگی میں کسی کا دل دکھایا تو وہاں مجھ سے پوچھا جائے گا، حق مارا تو پکڑا جائے گا. کیا یہ دنیا ایسی ہوتی جیسی آج ہے؟ یقین کریں بالکل ایک مختلف دنیا ہوتی. کبھی کبھار لوگ جھوٹ بولتے اور ساتھ ہی غم پڑ جاتا صحابہ کی طرح، ہائے جھوٹ بولے، ہائے کیا ہو گیا. جیسے حضرت ابراہیم کے 3 جھوٹ ان کو قیامت کے دن پریشان کریں گے، جو دیکھا جائے تو کھل کے جھوٹ بھی نہیں تھے، ہے نا. मैं सोच रही थी कि अगर हमारा फ़िक्रे आखरत स्ट्रांग हो जाए तो ये माशरा सहाबा जैसा माशरा हो। एक दफ़ा हज़रत उमर को किसी ने कहा, या उमर इत्तकल्ला, तो उमर कांप गए, सर ज़मीन पे रख दिया। अबू ज़र एक शख्स थे, उनको गाली दे दी किसी ने, ओ काली माँ के या फलां के बेटे या कुछ, कहा डर जाओ अल्लाह से। अपना सर नीचे ज़मीन पे रखा कि अबू ज़र ऊपर पाँव रखो, मुझे अभी दुनिया में कर लो जो करना है, क़यामत के दिन ना भगना। इसको फ़िक्र आखरत कहते हैं। ये आज नहीं है, तभी तो बड़े बड़े गुनाह करके कहते हैं, वैसे कुछ ख़ास तो नहीं हमने खराबियां की, लोग तो इससे भी बड़ी करते हैं। यानी किसी के जुमले मेरे कानों में आ रहे हैं, नहीं हमने शादी में इतना कुछ तो नहीं किया, आपको पता नहीं लोग बड़ा कुछ और करते हैं, हमने वो नहीं किया। यानी जो इतना कुछ हुआ है वो उनको बहुत छोटा लग रहा है, वजह क्या कि वो दूसरों का इससे बड़ा देख रहे हैं। और फिक्रे आखरत हो तो बंदा कांपने लग जाता है। जैसे हजरत अनस ने कहा कि मोमिन गुनाह करे तो ऐसे लगता है उसको जैसे मेरे सर पे पहाड़ गिर जाएगा गुनाह का, और मुनाफिक गुनाह करते तो ऐसे नाक पे मक्खी की तरह उड़ा देता है। तो ज़रूरत है इस बात की कि तकवा को जहन में रखा जाए। कुरान पढ़ के अगर मुझे आपको तकवा नहीं आना तो क्या लोगों को फिल्म देख के तकवा आएगा? वो अल्लाह का खौफ क्या फिल्में देख देख कर रखेंगे? कभी भी ऐसा नहीं होगा। तो लिहाजा ज़रूरत है इस चीज़ को लेने की। फिर इसी तरह सूरत मायदा का किताबी रब्त देखिए। किताबी रब्त क्या होता है? पिछली सूरतों से और बाद वाली सूरतों से इसका ताल्लुक। तो पिछली तीन सूरतों अलबकरा, आले इमरान और निसा की तरह इस सूरत में भी अहले किताब को इस्लाम कबूल करने की दावत दी गई है। याद रखिए इन सूरतों का, बकरा, आले इमरान और निसा और मायदा, इनका बुनियादी थीम क्या है? कि यहूद और नसारा भी मुसलमान हो जाएं। क्यों? दलाइल की बात है, हकायक की बात है, ठीक है। पिछली सूरत निसा में, यानी पिछली सूरत जो निसा थी, इसमें ख़ानदानी और रियासती इदारों की तंजीम का जिक्र था। याद है आपको कैसे ऑर्गेनाइज सोसाइटी होती है, ख़ानदान कैसे बनता है, फिर इस्टेट कैसे बनती है। यहाँ सूरत मायदा में इस्लामी अदालतों के क्याम की तरफ इशारा है। यहाँ आप किसी मुल्क की अदलिया कैसी होती है, ताकि इस्लाम के फौजदारी कवानीन पर भी अमल दरामत हो सके, चोरों के हाथ काटे जा सके, और इस्लामी रियासत के दुश्मन जिसको इस सूरत में मुहारिब कहा गया है, आयते मुहारिबा भी सूरत में ही है, जो लोग फसाद करते हैं, जिसको आज की ज़ुबान में आप कहते हैं ना शर अंगेज़ अनासिर। या बाज़ दफ़ा आपको अपने मुल्कों में कुछ टर्म्स मिलती हैं कि फला फसाद कर रहे हैं, धमाके कर रहे हैं, ग्रुप्स हैं, गैंग गैंग कह लीजिए, तो उनके साथ क्या मामला होगा? तो इस्लामी रियासत के दुश्मन यानी मुहारिबीन को सज़ा दी जा सके, ठीक है। चले, ये तो बड़ी बड़ी बातें थी, आपके शायद जहन से बड़ी हों, कोई बात नहीं। अब हम इसको आयत टू आयत ज़रा सा देखें कि इसमें जो अल्फाज इस्तेमाल हुए हैं वो क्या कुछ है। और आप देखेंगे कि जब हम कुरान में थोड़ी सी मेहनत करते हैं ना, गौर व फिक्र करते हैं, तो हमें और भी मज़ा आने लगता है। मज़ा कैसे आता है इसको भी समझ लीजिए। आपने पहली दफ़ा खाना पकाना शुरू किया, डर ज़्यादा होता है, खौफ ज़्यादा होता है, अंदेशे ज़्यादा होते हैं, इंजॉय कम करते हैं आप। ये ना हो जाए, चावल ढीले ना हो जाए, आग ना लगे, हाथ ना जल जाए, दम में चावलों को नीचे से कुछ नुकसान ना हो जाए, कहते हैं ना, कुछ भी बना रहे हो, चाय भी एक इवन बना रहे हो तो उसमें भी आपको फिक्र होती है। लेकिन जब आप थोड़ा अरसा पकाने के बाद आदी हो जाते हैं ना, फिर आप इंजॉय करते हैं, आप अपने शौक़ से काम करते हैं, आप कहते हैं अब मैंने आज केक बनाना है, आज मैंने डिज़र्ट बनाना है। कुरान का सीखना सिखाना भी कुछ इसी किस्म का है। आपको वो वक्त याद आना चाहिए जब आप पहले दिन क्लास में आकर बैठे थे, आपने कुरान की तफसीर और उसके सीखने सिखाने का सिलसिला बिल्कुल अभी शुरू किया था। उस वक़्त एक्साइटमेंट ज़्यादा होता है लेकिन साथ खौफ होता है। पढ़ें तो लिखा नहीं जा रहा, लिखें तो बोला नहीं जा रहा, एक सूरत पढ़ते हैं दूसरी भूल जाती है, ऐसे लगता ही होता है। मैं इस वक्त सोच रही हूँ कि इन बातों को अगर आप सुनते वक्त, जो मैं बोल रही हूँ ना, आप सुनते वक्त अपना लेवल भी चेक कर लें। इस वक्त इस सेशन को वो बंदा इंजॉय करेगा जिसको तकरीबन 8-10 आए थे तो उसकी ज़ुबानी याद है। हाँ, इसमें मैं यरतद्दम दीनिकुम भी है, अलयौम अकमलतु लकुम भी है, और इसमें और कुछ भी नहीं है ना, तो कम अज़ कम इसके मज़ामीन जहन में हो, फिर जब ये बातें आप सुनेंगे ना तो आपको बड़ा मज़ा आएगा। अदरवाइज़ अगर आपको अपने कानों पे बोझ लग रहा है तो उसकी वजह यह है कि अभी बीच की कुछ सीढ़ियाँ मिसिंग हैं। तो हम सबको कुछ अरसे के बाद अपने लेवल को ज़रूर चेक करने की ज़रूरत है। अगर हम लफ्ज़ों के अंदर, जो सूरत के अंदर मुश्किल लफ्ज़ इस्तेमाल हुए हैं, अगर उसको देखें तो आपको इस सूरत में काफ़ी मुश्किल लफ्ज़ दिखेंगे। ख़ास तौर पे अगर आप इसमें ये देखते हैं ना कि मईता की मुख्तलिफ़ अकसाम आई थी, मुनहनी कमल कवल मौकूज़ा वल मुतरदिया नतीहा व माकल सबू, ये मुश्किल है। पिछली सूरतों की नस्बत इस सूरत में लफ्ज़ी तर्जमा याद करने के हिसाब से मुश्किल अल्फाज हैं, इसमें कोई शक नहीं है। लेकिन वो पहली दफ़ा मुश्किल लगते हैं, उसके बाद फिर वो आसान हो जाते हैं। फिर इसके बाद आप देखिए एक और चीज़ भी इसके अंदर नोट कर लीजिए, और वो क्या है कि जब आप सूरत का नाम सुनते हैं तो पहला लफ्ज़ सूरत मायदा के नाम से क्या आता है? खाना। तो इस सूरत में खाने पीने की बहुत बातें हैं, हलाल हराम, क्या खा सकते क्या नहीं खा सकते, कैसे नहीं वैसे, वो सब आता है। ठीक है, तो सबसे पहली आयत याद है, या अय्युल्लज़ीना आमनू औफू बिल उकूद। मुझे वो जुमले भी याद है जो मैंने सबील जन्ना में यकीनन बोले होंगे कि मोमिन की ज़िंदगी एक पाबंद ज़िंदगी होती है, और वादों की पाबंदी के साथ ये सूरत शुरू हुई है। यू शुड फुलफिल योर कमिटमेंट्स, वादों की पाबंदी पहली बात है। एग्रीमेंट्स जो करते हो उसको बनाओ, आयत एक है। चलिए अब आप और मैं अपने ऊपर लेते हैं, हम एक बार फिर पढ़ने लग गए सूरत मायदा। ठीक है, तो एक दफ़ा अपना जायज़ा ले लेते हैं। जब कोई एग्रीमेंट कर लेती हूँ तो उसको निभाती हूँ, कमिटमेंट करती हूँ तो पूरा करती हूँ। जब किसी काम की नीयत की, मसलन हमने हम ये नीयत की कि हम ये सीखेंगे, तो बस ये भी एक कमिटमेंट है। इसमें भी ढीला ढाला नहीं चलता इंसान, वरना वो ख़तरों में चला जाता है। ठीक है, दूसरी चीज़ सूरत मायदा में हलाल और हराम के अहकाम है। आयत 2 में कौन कौन से अहकाम है? अहराम की हालत में शिकार हराम है, शायर इल्ला को हलाल नहीं किया जा सकता, 11 चीज़ें। अब आप ये नोट कर सकते हैं, अपने पास अलग से आपके एक लिस्ट बनेगी कि हालत अहराम में शिकार चीज़ें देखनी हो तो फ़ौरन जाकर आयत 1 से देख लीजिए क्या हराम है। दूसरी बात, टोटल कितनी चीज़ें हराम है? 11। क्या क्या? मैता, मर्दार, दम, खून, सुअर का गोश्त, गैर अल्लाह के नाम का ज़बीहा, गला घुटकर मरने वाला जानवर, चोट खाकर और घड़े में गिरकर मरने वाला जानवर, टक्कर से हलाक होने वाला जानवर, दरिंदे का शिकार ज़दा, आस्तानों पे ज़िबा किया गया जानवर, और 500 यानी तीरों के ज़रिए किस्मत मालूम करना। या 3 में से आपको 11 हराम चीज़ें मिली, और पूरी शरीयत में ये 11 ही हराम है। बड़ी बड़ी बात कर लें अगर आप, ठीक है। फिर इसमें शराब वगैरह को डाल लें तो एक दो चीज़ें और ऐड हो जाती हैं। फिर इसी तरह देखिए, तरबियत याफ्ता शिकारी कुत्ते का रुका हुआ जानवर भी हलाल है, आयत 4 से पता चलता है। अहले किताब का खाना हम खा सकते हैं, ये भी सूरत से पता चलता है आयत 5 में। और उनकी महफूज औरतें यानी मुहसनात, मुहसनात कौन होती हैं? करप्ट ना हो, फ्लर्ट ना करें, यानी अहले किताब हैं लेकिन जानिया नहीं है, बॉयफ्रेंड्स बनाने वाली औरतें नहीं हैं, या वो मर्द जो एक एक वक्त में कई की लड़कियों से ताल्लुकात रखते हैं, ऐसे ना हो, ऐसी औरतों से भी मुसलमानों का निकाह हलाल है। अब यहाँ पे काम कर सकते हैं, अपने पास एक डायरी रखें, बस दफ़ा ये छोटे छोटे मसाइल कहाँ पड़े थे याद नहीं रहते, तो आप एक हर सूरत के पढ़ने के दौरान एक रिमाइंडर बना लें। मसलन मैं जल्दी से अपने उस रिमाइंडर में लिखूंगी कि अहले किताब या किताबी औरत से निकाह किया जा सकता है, ये बात किधर है कुरान में? फौरन लिख लें सूरत मायदा आयत 5, तो बाद में पूरे कुरान के रिमाइंडर जमा होंगे तो वो लिखें तो वैसे ही याद हो जाती हैं चीज़ें। ठीक है, फिर इसी तरह शराब, जुआ, आस्ताने और 500 के तीर हराम है, आयत 90 में ये बात मिलेगी। अहराम की हालत में खुश्की का शिकार हराम है और समंदरी शिकार हलाल है, ये आयत 95 और 96 में। यानी गोया के दूसरा बड़ा टॉपिक इस सूरत का क्या निकला? हलाल क्या है, हराम क्या है। तीसरा ज़रा टॉपिक देखिए, सूरत मायदा में फौजदारी कवानीन, पीछे हम पढ़ चुके हैं ना, वही चीज़ों की डिस्क्रिप्शन है। सूरत मायदा में इस्लाम के फौजदारी कवानीन, फौजदारी कवानीन को क्या कहते हैं इंग्लिश में? क्रिमिनल कोड्स, क्राइम्स। किसी मुल्क में जराइम जो होते हैं उसके लिए जो कोड्स हैं वो बयान किए गए हैं, आयत 33, 38 और 45 से ये चीज़ मिल रही है। پھر اس طرح اسلامی ریاست کا تختہ الٹنے والے فسادی جن کو محاربین کہا جاتا ہے، ان کے لیے چار فوجداری سزائیں مقرر کی گئیں جنہیں حکومت اپنی سمجھ ثواب دید کیا ہوتی ہے کہ وقت اور حالات کو سامنے رکھ کے جو چیز بہتر لگے، جنہیں حکومت اپنی ثواب دید کے مطابق جاری کر سکتی ہے اس کا تذکرہ ہے۔ کسی کو یاد آ رہی ہے کیا ہے وہ چار سزائیں اور آیت محاربہ کدھر ہے کوئی اس صورت میں؟ میں ایک واقعہ بولوں گی، آپ کو سب کو یاد آ جائے گا۔ وہ کون لوگ تھے کہ جو مدینہ میں آئے تھے اور اللہ کے نبی نے ان کی بہت خدمت خاطر کی تھی، اسلام قبول انہوں نے کیا، لیکن پھر بیمار ہو گئے، پھر جاتے ہوئے آپ مسلمانوں کے اونٹوں کو کھول کر لے گئے اور جو چرواہے تھے ان کو اندھا کر دیا، تو اللہ کے نبی نے پھر ان کے ساتھ بالکل یہی کام کیا تھا۔ یہ آیت محاربہ، ڈکیتی کی سزا۔ چور آتا ہے چوری کر کے چلا جاتا ہے، لیکن بعض آتے ہیں گھر والوں کو بھی مار جاتے ہیں۔ آج بھی یہ ہوتا ہے نا، کسی شہر میں ڈکیتی ہوئی تو ڈکیتی والے کے ساتھ کیا کیا جائے گا؟ وہ چاروں سزائیں اس آیت میں موجود ہیں، آیت 33 میں۔ تو اب آپ اپنے لیے نوٹ کر سکتے ہیں ڈکیتی کی سزا کدھر ہے قرآن میں، سورۃ مائدہ آیت 33۔ اسی طرح چوری کرنے والے مرد اور خواتین کے ہاتھ کاٹنے کی سزا مقرر کی گئی، آیت 38 ہے۔ اب آپ کو یہ بھی ایک کوڈ ورڈ مل گیا قرآن پاک میں کدھر، اور اگر آپ یہ چھوٹی چھوٹی انفارمیشن یاد کر لیتے ہیں آپ کا فہم بہت بڑھتا ہے۔ آپ کئی اسپیکرس کو دیکھ کر رش کرتے ہوں گے، وہ اتنا زبانی کیسے بتاتے ہیں، ان کو آیتیں کیسے یاد ہوتی ہیں، اس طرح یاد ہوتی ہیں۔ مذاکرہ علم کی جان ہے، ایک دفعہ علم حاصل کر کے گھر بیٹھ جانا، اپنے علم کو کچا پکا رکھنا، یہ دوسروں کو بھی فتنے میں ڈالتا ہے اور آپ کو تو ڈالے گا کہ آپ تو بہت پڑھ چکے ہیں۔ ہمیشہ علم کے ساتھ پختگی کا تعلق قائم رکھنا چاہیے، ٹھیک ہے؟ پھر اس کے بعد دیکھیے، تورات کے احکام میں قصاص کا کو دہرانا یعنی اعادہ کیا گیا، جان کے بدلے جان، کان کے بدلے کان، یہ آیت 45 ہے۔ اب اس کو کیا سمجھیں گے؟ کوئی آپ کے پاس آتا ہے اور کہتا ہے مجھے تورات پڑھنی ہے، مجھے بائبل پڑھنی ہے، آپ اسے کہ بائبل کی آیتیں جو صحیح تھی نا، آج بھی ویلڈ ہے وہ قرآن میں، کدھر ہے؟ آیت 45 سورۃ مائدہ، یہ بائبل کی آیت ہے، لیکن اللہ نے کوٹ کر دی، وہی حکم ہے، چلے الفاظ ادھر ہمارے پاس قرآن کے ہیں لیکن ٹاپک وہی ہے۔ تو کسی کو اگر بائبل کا مضمون پڑھنا ہے، قرآن پڑھ لے، اس میں انشاءاللہ اپروفڈ بائبل موجود ہے، یہ کہہ لے، ٹھیک ہے؟ پھر فورتھ دیکھیے گا، سورۃ مائدہ میں توحید تشریح یعنی توحید حاکمیت کی وضاحت۔ توحید حاکمیت کیا ہوتی ہے؟ ذہن میں کلیئر ہے؟ یہ وہ نہیں ہے جو شرک قبر والا ہے، یہ حکومتی شرک ہے۔ ایک جملہ مجھے آج بھی یاد ہے، ہماری کسی بھی کورس کی بک میں لکھا ہوتا تھا کہ حاکمیت اعلیٰ کا حق صرف اللہ کو ہے۔ کوئی صدر، وزیر، مشیر، قانون ساز، کوئی ایسا حکم نہیں لاگو کر سکتا اپنے ملک میں جو اللہ کے کسی حکم سے ٹکراتا ہو۔ بات واضح؟ اسلام میں بڑی واضح سزائیں ہیں، یہاں وہ بات ہے۔ تو جب آپ اللہ کے حکم کو پیچھے کر دیں اور دوسرے کا اوپر لیں تو وہ کیا ہوگا؟ شرک فت حاکمیت۔ یہ غیر مسلم ملکوں کے بہت سارے قوانین اس کی مثال ہے نا، اللہ نے عورت مرد کی ملنے، رہنے، جدا ہونے، طلاق، بچوں کے بڑے احکامات دیے ہیں، ان ملکوں میں بہت فرق ہے۔ تو وہ کیا لیجئے کہ وہ تو مانتے ہی نہیں ہیں نا کہ ہم اللہ کے حکم مانتے ہیں۔ آج اپنے پاکستان کے ایک لاء کو جا کر دیکھیں، مثلا ایک مرد دوسری شادی نہیں کر سکتا، کرنی ہوگی تو بیوی سے پوچھے گا، اجازت لے گا، مثال دے رہی ہوں میں صرف سمجھانے کی خاطر، اور اگر وہ بیوی سے پوچھے بغیر کرے تو وہ اس کو قید بھی کروا سکتی ہے، ہے نا؟ ہاں، دوسری بیوی کہہ دے تو شادی کر سکتا ہے، یہ ایک حکم ہے۔ اسلام کا حکم کیا ہے؟ ایسی کوئی بات ہی نہیں ہے۔ تو پھر یہ کیا ہوگا؟ شرک فی الحاکمیت ہے، بائی لا ہم مجبور کر دیے جاتے ہیں وہ بات ماننے کے لیے جو اللہ کا حکم نہیں ہے، ٹھیک ہے؟ تو توحید حاکمیت سمجھ آئی؟ ملک پہ، جسم پہ، شادی پہ، غم پہ کس کا قانون چلے گا؟ آج ہمارے خاندانوں کے کچھ حکم ہیں، ایسے ہی کرنا ہے، سب ایسے ہی کرتے ہیں، ہوتا ہی ایسے ہے، کرتے ہیں نا، اللہ کے حکم سے وہ ٹکراتا ہے تو وہ کیا ہوا؟ شرک فی الحاکمیت۔ یعنی آپ بڑے بنتے ہو اس کے اوپر۔ دیکھیے کہ کتنی بات ہے، کتنی آیتیں اس میں قرآن پاک میں۔ سورۃ مائدہ میں توحید تشریح یعنی توحید حاکمیت، تشریح کیا ہوتا ہے؟ شریعت سازی، ٹھیک ہے؟ یعنی توحید حاکمیت اور تحکیم، تحکیم کیا ہوگا؟ حکم، حکم الہی کہہ لیجیے، تحکیم الہی کی وضاحت کی گئی. اللہ تعالیٰ خالق بھی ہے، رب بھی ہے، الہ اور معبود بھی ہے، اتنی باتیں تو سب کو پتا. لیکن حاکم اور شارع بھی ہے، یعنی لا گیور ہے. ہمیں لا کس نے دیا؟ اللہ نے دیا. اچھا خالق مانتے ہیں لوگ اللہ کو؟ عالم و ساری مانتے ہیں. رب مانتے ہیں؟ بہت سارے مانتے ہیں، ایتھیس کو بس نکال دیں. الہ مانتے ہیں؟ کافی کم مانتے ہیں. اور حقیقی معبود تو پھر وہی مواحد مسلمان ہی ہے جو کسی کے آگے نہ جھکے. لیکن حاکم اور شارع تو کئی مسلمان بھی نہیں مانتے اللہ کو. ورنہ 70 سال سے ہمارے ملک کے لا میں کچھ ایسی چیزیں نہ ہوتی جو واضح طور پہ قرآن اور حدیث سے الگ ہے. ہم نے ملک الگ لیا تھا اپنے اسلام کی بنیاد پہ، رائٹ؟ آج تک اگر اس میں سے وہ شقے نہیں نکال سکے تو ہمیں کون روک رہا ہے؟ ہمارا نفس روک رہا ہے اور کوئی نہیں روک رہا. ٹھیک ہے، پہلی آیت میں ہی ان اللہ یحکم ما یرید کے الفاظ کے ساتھ اللہ نے اپنے استحقاق کے حکمیت، استحقاق کیا ہوا؟ حق طلب کرنا. الف سین تا لگ جاتا ہے نا تو طلب آتی ہے، یعنی اللہ تعالی حاکمیت کا حق طلب کر سکتا ہے، کرتا ہے، اس کو ثابت کیا گیا. منزل اللہ، یہ بہت دفعہ آپ کو اس صورت میں ملے گا، یعنی قرآن و سنت کے مطابق فیصلے نہ کرنے والے ظالم اور فاسق ہیں. آیت 44, 45 اور 47، رسول اللہ کو حکم دیا گیا کہ وحی کے مطابق فیصلے کیجیے. فحکم بینہم بما انزل اللہ، آیت 48, 49، اللہ سے بہتر حاکم اور قانون ساز کون ہو سکتا ہے؟ ومن احسن من اللہ ہی حکمن، آیت 50 میں. اس پورے حصے کی سمجھ آ گئی ہے ویسے آپ کو؟ یعنی سورت مائدہ کا ایک بہت بڑا حصہ یہ بات ثابت کرنے پہ ہے کہ حاکمیت اعلیٰ کا اختیار صرف اور صرف اللہ مالک کو ہے، کسی اور کو نہیں ہے. ٹھیک ہے، ایک سوال کریں آپ، رکاوٹ کیا ہے؟ دیکھیں نا، آپ اس ناروے میں رہتے ہیں یا آپ امریکہ میں رہتے ہیں، آپ یو کے میں، آپ چائنا میں، لا ہے نا اس ملک کے، ہیں کہ نہیں؟ قبول کرتے ہیں؟ لوگ ماننے پہ مجبور ہیں نا، مانتے ہیں نا، اور نہ مانیں گے تو وہ منوا لیں گے. یا اگر کوئی لا بہت سارے لوگ نہ مانیں تو ایجیٹیشن کریں گے اور اس کے بعد حکومت مجبور ہو جائے گی اور وہ قوانین بدل دے گی. آئیے واپس، سوال صرف شعور بیدار کرنے کا. جتنے لوگ ناروے میں رہ کر ناروے کا لا مانتے ہیں، کیا اتنے لوگ مسلمان ہوتے ہوئے اسلام کا لا بھی مانتے ہیں؟ ہم تو بڑے بڑے حکم نہیں مان رہے، چھوٹے تو چھوٹی بات ہے. تو رکاوٹ کیا ہے؟ ادھر کیا رکاوٹ ہے ماننے میں؟ نہ مانیں گے تو سزائیں، سزا کا ڈر ہے. ایک سیٹ بیلٹ آپ باندھتے ہیں، کبھی آپ اپنے گھر سے نیند میں بھی ہوں نہ گھر سے نکلتے تو بھی سیٹ بیلٹ کے بغیر آپ گاڑی نہیں چلائیں گے؟ ہمارے ملکوں میں نہیں مانتے. ادھر ڈر کوئی نہیں، ادھر ڈر ہے. آپ سمپل سا کہہ لیں، جو ہمارے ملک کے ریئل لا میں بھی جھول ہے نا، اس کی وجہ حکومت کا ڈر کوئی نہیں. رشوت، پیسے دے لیں گے، کون پوچھے گا؟ میں فلاں، میری گاڑی کے پیچھے فلاں میں نے کا نام لکھا ہوا. یہی چیز ہماری اللہ کے ساتھ ہے. آج تک اللہ کے حکموں پہ پوری طرح عمل کر کیوں نہ پائے؟ اس کی وجہ صاف ظاہر ہے کہ ہم اللہ کا خوف نہیں رکھتے. اچھا، ایک شک ہوتا ہے، انہوں نے ایسی فضول سا لا بنا دی ہے، بیکار ہے. اب ایسی بھی بات ہوتی ہے نا تو نہیں دل کرتا ماننے کو، لیکن مجبوری میں بائے ہک کر بائے کروک. کیا اللہ کے دیے ہوئے احکامات پہ بھی ہمیں شک ہے؟ ایسے ہی اللہ نے کہہ دیا. یقین کریں کہ میں کہتی ہوں، مسلمان کو کیل کی طرح ٹھکا ہونا چاہیے اسلام میں، پھر دوسروں کو اب دین میں بلائیں گے. آج ہم خود ڈھیلے ہیں، پھر ڈھالے ہیں، اور پھر کہتے ہیں دعائیں کریں، پھر اللہ سے مانگتے ہیں، پھر کہتے ہیں یہ بیماریاں کیوں آتی ہیں، یہ پریشانیاں کیوں آتی ہیں. یہ سزا ہے. دیکھیں نا، دنیا میں اگر آپ اس ملک کے لا کو نہ مانیں، نمبر ایک، ٹکٹ ملے گا، پینلٹی ہوگی، لاپے لگ جائے گا، آپ کو پیسے دینے پڑیں. جب 2, 4, 6 دفعہ آپ ایک کام کرتے رہیں تو آخر میں کیا ہوگا بتائیے؟ قید ہوگی نا. پہلے دن تو جیل میں نہیں ہوگا، یا اگر گاڑی صحیح نہیں چلائی تو لائسنس لے لیں گے نا. اب اس کو سمجھیے، دنیا میں اللہ تعالیٰ آپ کو مجھے مختلف باتوں کو نہ ماننے کی سزا ان صورتوں میں دیتے ہیں. آخر میں جیل جو ہے نا وہ جہنم ہے، दुनिया में भी जो ये छोटी छोटी सजाओं से ना माना तो फिर जैसे हुकूमत जेल में डालती है ना, तो अल्लाह ताला उसको जहन्नुम में डालेगा। तो क्या करना है, हुक्म शिकनिया छोड़ दीजिए, अल्लाह की बात को मानना शुरू कर देंगे, ज़िंदगी में भी इत्मीनान और सुकून आएगा। ठीक है, चार टॉपिक डिस्कस हुए अभी, बड़े भारी हैं। अगर आज उम्मत मुस्लिमा को ये चीज़ें कम अज़ कम खुलासों में ही सुना दी जाएँ तो अल्लाह का खौफ तो ज़रूर आएगा।